अरे भाई वाह, किस बात पे हंस रही हो? बहुत बहुत शुक्रिया। देखो तो अम्मी से कितनी मिलती है।
इतनी सी बच्ची के बारे में तो नहीं बता सकते।
क्यों नहीं, देखो तो इसके नाक की शेप को देखो, मुंह और ओंठों को देखो, बिल्कुल अम्मी की तरह तो है। और क्या, हंस क्यों रही हो? देखो, अच्छी तरह देख लो मेरी जान।
मेहंदी जाने से उम्र में हर महीने बच्चे की शक्ल बदल जाती है।
बाद में बदल जाए तो कोई बात नहीं, लेकिन इस वक्त देखो माँ से कितनी मिलती है, बाबा की गुड़िया है।
मुझे अपने अब्बू के घर लेके जाओगे? ऐसे क्यों देख रहे हैं? मैं अगर यहां आई हूं तो इस इरादे से थोड़ी आई कि आपकी अम्मी को दुख पहुंचाऊं।
मैंने भी कभी ऐसा नहीं सोचा।
मैं चाहती हूँ तूबा को आपकी अम्मी को दिखाने ले जाऊं। मुझे पता है जब तक मैं न ले जाऊं वो लोग यहां नहीं आएंगे।
देखो परस्तु, अम्मी का यहाँ ना आने की अपनी वजूहत है, इसका तुम्हारे झगड़े से कोई ताल्लुक नहीं।
जानती हूँ, इसीलिए तो वहां जाना चाहती हूँ। मैं नहीं चाहती कि नाराजगी लंबे अरसे तक रहे। मैं नहीं चाहती कि जो हादसा हमारे घर पेश आया था मेरे साथ भी तकरार हो। मेरी नानी और बड़े मामू कई साल नाराज रहे, लेकिन किसी ने भी उनकी सुलह कराने की कोशिश नहीं की। मैं उस वक्त 11 साल की थी। नानी मुझे अपने दिल का हाल बताती, हमेशा कहती थी मोहम्मद मामू के लिए बहुत दिल तंग है उनका, लेकिन किसी ने उनमें सुलह नहीं कराई। कराते कि नानी जान को थोड़ी सी तो तसल्ली मिलती।
क्यों?
बस हर किसी को अपनी जिंदगी की फिक्र लगी थी, नानी के दिल का हाल कोई नहीं जानता था।
तुमने अपने अम्मू लोगों को बताया?
अम्मी को भी बताया, पर उन्होंने कहा कि उनको खुद इस नतीजे पे पहुंचना चाहिए कि सुलह करें, वरना दोबारा फिर छोटी सी बात पे लड़ पड़ेंगे।
ताज्जुब है।
लेकिन एक दिन सुबह नानी जान को नमाज में अटैक आ गया। किसी को पता नहीं चला, सबसे पहले मुझे ही पता चला। मैं उनको नाश्ते के लिए बुलाने गई, देखा कि मुसल्ले पर बेसुध पड़ी है।
तुम्हारे घर में थी?
जब मोहम्मद मामू के साथ लड़ाई हुई तो हमारे घर आके रहने लगी। हमने जब मोहम्मद मामू को जाके खबर दी तो उनकी हालत बहुत बिगड़ गई। कोई सोच भी नहीं सकता था कि उनको इतना अफसोस होगा। 40 दिनों तक हर रोज बहिश्ते सहरा कब्रिस्तान जाते, अपना काम दुकान सब सब कुछ छोड़ के रोजाना कब्रिस्तान जाते थे।
लेकिन क्या फायदा?
मैं भी तो यही कह रही हूं ना, मामू जान की बेकरारी नानी जान के किस फायदे की थी? मामू जान की हालत भी बिगड़ती गई, जितना अम्मी समझाती मुमानी समझाती, लेकिन बेसुध। नानी की वफात के 3 महीने बाद ही मामू पब्लिक बस में उनको अटैक आ गया,
फौत हो गए।
किसी को पता नहीं चला। आखिरी स्टॉप पर ड्राइवर समझा कि सो रहे हैं, जाके उन्हें उठाना चाहा तो देखा कि बहुत देर हो चुकी।
तुमने आज तक इस बारे में नहीं बताया था।
मैं इन तलख यादों को दोहराना नहीं चाहती थी। मुझे अपनी नानी से बहुत प्यार था और मामू से भी। मैंने अपनी जिंदगी के बेहतरीन अफराद को खो दिया जिद की वजह से, बल्कि बेहतर कहूँ कि रिश्तेदारों की खुदगर्जी की वजह से अपने हाथों से खो दिया। इसीलिए कह रही हूं कि इन नाराजगियों को तूल मत दे कि बाद में पछिमानी हो।
लेकिन मैं डरता हूं कि ऐसा ना हो हम अमित पास जाएं और वो ऐसा कुछ कह दें कि तुम नाराज हो जाओ, परेशान हो जाओ।
मैं नाराज नहीं होती, उस वक्त भी अगर अम्मी की बातों से नाराज हुई तो मैं बहुत प्रेशर में थी। आप तो जानते ही कि उस वक्त मेरी क्या पोजीशन थी, वरना बात यहाँ तक ना पहुंचती। मैं तो कहती हूँ चलो आज ही चलते हैं, इतला दिए बगैर चलते हैं, वो तूबा को देख कर मेरे साथ सुलह कर लेंगी।
ठीक है, जैसे तुम्हारी मर्जी।
इंशाल्लाह दादी जान लोगों के साथ भी इनको सुलह करेंगे
इंशाल्लाह। अरे
इस्माइल मियां, नहीं हो सकता, कोई भी बिल्ली सिर्फ खुदा के लिए चूहा नहीं पकड़ती। मैंने अपनी सारी जमा पूंजी इस वर्कशॉप पर लगाई है, अगर तुम इस तरह से काम करोगे तो जल्दी बंद हो जाएगा। इस तरह तुम भी बेरोजगार हो जाओगे और मैं भी।
मैं इसीलिए कह रहा हूँ कि मेरी मुश्किलात ज़्यादा हैं, क्योंकि जानता हूँ।
ठीक है, कोई मसला नहीं, तुम कुछ दिनों के लिए जाके अपना मसला हल कर लो, फिर काम पर आ जाओ।
असगर साहब, ये बेइंसाफी नहीं है?
कैसी बेइंसाफी खुदा के बंदे, तुम पूरे हफ्ते में 10 घंटे में वर्कशॉप में नहीं रुके, रुके भी तो अपनी बेगम से बात करते थे। मेरे बेटे, ये जिंदगी का तरीका नहीं है, शादी अपनी जगह, काम अपनी जगह पर है।
जानता हूँ।
क्या जानते हो? मुझे कोई सरकारी पेंशन नहीं मिलती कि कहूँ जाए भाड़ में, जो होगा देखा जाएगा। वर्कशॉप बंद हो गया तो मेरे भी बच्चे भूखे सोएंगे। पिछले 3 रातें लोगों को दिए गए वादे की खातिर सुबह तक यहाँ रुक कर काम करता रहा, सिर्फ तुम्हारी बेपरवाही की वजह से। इन 3-4 रातों में मिला के 4-5 घंटे सोया होगा।
जी आप ठीक कह रहे हैं, मैं वादा करता हूँ इसके बाद ऐसा नहीं होगा।
तुम्हारा अगर एक मसला है तो 1000 मसले हमारे हैं इस्माइल। जो काम मैंने तुम्हारे हवाले किया था, अगर इस तरह के एक दो और काम लेट हो जाएंगे तो उसके बाद कोई भी काम नहीं देगा। इसी वजह से मजबूर हूँ सुबह तक यहाँ खड़े होकर काम करूँ। तुम्हारे वादों से मुझे क्या फ़ायदा होने वाला?
जी असगर साहब, असल में जो तनख्वाह आप दे रहे हैं वो इतनी कम है कि इंसान का दिल काम में लगता ही नहीं।
शाबाश, अच्छा है कि इंसान साफ साफ अपने दिल की बात बता दे और कह दे मेरे बस में इससे ज़्यादा देना नहीं है। समझे, मैं इससे ज़्यादा तुम्हें नहीं दे सकता हूँ।
तो फिर असगर साहब मुझे इजाज़त दें, जब तक मैं अपने लिए कोई जगह ना किराए पर ले लूँ, यहाँ आपके पास रहूँ।
हकीकत यह है कि इस्माइल मियाँ, म्यूनसिपलिटी ने हमारे लिए जो मसाइल खड़े किए हैं, ये इजाफी टैक्स वगैरह, उनकी वजह से मैं बड़ी मुश्किल से वर्कशॉप चला रहा हूँ। तुम्हें कुछ पता नहीं, तुम तो बस महीने के आखिर में आके अपनी तनख्वाह लेके जेब में डालते हो। तुम्हें यहाँ के मसाइल का कुछ पता नहीं है, तुम क्या जानो हम पे क्या गुजर रही है।
असगर साहब, आप बार बार तनख्वाह का कह रहे हैं, कौन सी तनख्वाह? खुदा की कसम, जो पैसा आप मुझे दे रहे हैं उसको तनख्वाह नहीं कहा जा सकता, उसको रोजाना जेब खर्च ही कह सकते हैं।
भाई बात ठीक है, मैं जानता हूँ ये जगह तुम्हारे लिए सूट नहीं कर रही है, लेकिन इसका मतलब ये नहीं कि मैं खुद को नुकसान पहुँचाऊँ। तुम कहीं और जाके ज़्यादा पैसा कमा सकते हो, इस तरह से मजदूरी भी तुम्हारे लिए हलाल होगी।
असगर साहब, मैं आपका ताबेदार हूँ, आपकी बातें सर आंखों पर, लेकिन प्लीज़ हमें मज़ीद नसीहतें ना करें। अच्छा, हमारे बाकी बांदा हिसाब का क्या होगा?
पूरे का पूरा दूंगा, हफ्ते के एंड में आ जाओ, हिसाब किताब कर लेंगे।
जी
अस्सलाम वालेकुम मैडम, माफ़ कीजिएगा, ये मैं फरामंद हूँ, फानी साहब हैं?
नहीं है।
माफ़ कीजिएगा, वो कब तक तशरीफ लाएंगे?
मुझे नहीं मालूम, आप उनके मोबाइल पे फ़ोन करिए।
फ़ोन किया था लेकिन उनका मोबाइल ऑफ है, मेहरबानी करके जब आ जाएं तो उनसे कहें कि उनका पैसा तैयार है, जब वो कहेंगे मैं आके चेक दे दूँगा।
जी ज़रूर,
बहुत बहुत शुक्रिया, खुदा हाफिज़।
खुदा हाफिज़।
The mobile set is off. السلام علیکم.
وعلیکم السلام.
پریشان دکھ رہی ہو.
فانی کا موبائل صبح سے بند آ رہا ہے اور گھر کا فون بھی نہیں اٹھایا جا رہا.
ٹفن لائی ہو؟
نہیں یار، میرے بہنوئی نے صبح صبح ہنگامہ کھڑا کر دیا، میں کھانا ہی لانا بھول گئی.
تمہاری بہن کی ساری غلطی ہے، یا تو اسے اپنی زندگی سے نکالے یا پھر وہاں سے جائے. یہ کیا طریقہ ہے بیچاری تمہاری ماں؟
ہاں میری بہن بیچاری بے قصور ہے، وہ بچوں کے سامنے لڑنا نہیں چاہتی، بچوں پر برا اثر جو پڑتا ہے.
ٹھیک ہے لا مجھے تو.
السلام علیکم مہربانی
صاحب. السلام علیکم، کیسے ہیں آپ؟ ٹھیک ہیں؟
بہت شکریہ، مہربانی آپ کی. جناب یہ تمہارا بھائی آخر کس لیے مجھے ڈھونڈ رہا ہے؟
جانے دیجیے، وہ قصہ اب ختم ہو گیا ہے.
کیسے ختم ہو گیا؟ آج پھر اس لڑکے نے ایجنسی سے مجھے فون کیا ہے.
اوہ صحیح کو کہہ رہے ہیں، سچ کہہ رہے ہیں، صبح سے مجھے بھی فون کر رہا ہے. اس کو میں دیکھ لوں گا، آپ پریشان نہ ہوں اس کے لیے.
فرحان صاحب
جی
السلام علیکم.
السلام علیکم.
صبح 1.5 ارب آپ کے اکاؤنٹ میں ڈال دیا گیا.
بہت بہت شکریہ آپ کا.
کوئی بات نہیں سر، پلیز ایک منٹ کے لیے تشریف لائیے یہاں پر.
جی بس 2 منٹ میں ابھی میں آتا ہوں.
آئیے. اچھا تو فرمان صاحب آپ کا کام کب سے شروع ہو رہا ہے؟
بس پہلی فرصت میں، ہمیں بس رقم کا انتظار تھا. بس ایک سوال میں پوچھنا چاہ رہا تھا، کب سے پیسے واپس کرنے ہوں گے ہم لوگ کو؟
6 مہینے بعد سے. البتہ بینک کے مینیجر نے آپ کا بہت خیال رکھا ہے، کیونکہ آپ کی ورک شاپ کی خدمت 30 سال سے زیادہ ہے، اسی لیے آپ سے قسطوں میں لے رہے ہیں، ورنہ رون 6 مہینے کے بعد ایک ساتھ لیے جاتے ہیں.
واقعی بہت بہت شکریہ ان کا، آپ لوگوں نے ہم پر بہت مہربانی کی ہے، بہت بہت شکریہ.
اچھا اقساط کی چیک بک بھی تیار ہے، بس آپ مہربانی کریں اقساط کو اپنے ٹائم پر جمع کرائیں تاکہ خدا نخواستہ کوئی مشکل پیدا نہ ہو.
جی ضرور، آپ قسط کی ادائیگی بابت بے فکر رہیں.
کوئی بات نہیں سر.
فرامن صاحب مبارک ہو.
آپ کو بھی مبارک ہو، آپ کا بہت بہت شکریہ معماریان صاحب.
خدا کا شکر کہ سب کچھ بخیر و خوبی اور بغیر کسی سردرد کے انجام
پایا. اتنا بھی بغیر سردرد کے نہیں تھا،
کوئی سردرد تھا بھی تو ہمارے لیے تھا، کیونکہ ہم نے کاپی کے ذریعے سارے کام کروائے.
معماریان صاحب آپ کا بہت بہت شکریہ.
چلو کوئی بات نہیں، اب آپ مہربانی کر کے میرے کمیشن کا چیک لکھ دیں، مجھے آج ہی دوسرے افراد کو رقم دینی ہوگی.
ابھی؟
ہاں نا، میں نے خود کو تیزی سے یہاں پہنچایا تاکہ کام کو مکمل کریں، آپ کو میرے ساتھ کوئی اور کام تو نہیں؟
تو کیا ہم اب اکاؤنٹ سے رقم نکال سکتے ہیں؟
کیوں نہیں جناب، یہ رقم اب آپ لوگوں کی ہے.
تم نے اسے بتایا ڈاکٹر نے کیا کہا ہے؟
خود ڈاکٹر اسے بتائے گی.
خود کون؟
طے پایا ہے کہ ڈاکٹر خود اسماعیل کے ساتھ بات کرے گی.
میری سنتی ہو تو اپنے والد کو بتا دو ڈاکٹر نے کیا کہا ہے. ٹھیک ہے مت سنو، میں نے پہلے دن سے تمہیں بتا دیا کہ اس اسماعیل میں کوئی مسئلہ ہے، جو بھی اس نے کہا تم نے مان لیا، ابھی بھی مت سنو، اگر نہیں سنو گی تم خود ہی پچھتاؤ گی.
مہرنوش جان، شادی اسی کو کہتے ہیں، ہر چھوٹی سی بات پر اپنی زندگی تو خراب نہیں کر سکتے نا. جیسا کہ میرے بعض مسائل اور مشکلات اسماعیل برداشت کر رہا ہے، مجھے بھی اس کے مسائل برداشت کرنے ہوں گے.
خود کو دیکھو، تم میں کوئی مسئلہ نہیں ہے.
تمہاری نظر میں نہیں ہے.
کیوں نہیں؟ تمہارا مسئلہ یہ ہے کہ تم کچھ زیادہ ہی فرما بردار ہو. نہیں ہے.
السلام علیکم.
واہ یاسری صاحبہ، تم ٹھیک ہو؟
بہت شکریہ، آپ ٹھیک ہیں؟
شکریہ، خدا کا شکر ہے. شادی کب ہے انشاءاللہ؟
فی الحال معلوم نہیں، تاریخ طے نہیں ہوئی ہے.
اچھا میں سمجھی تم نے شادی کی خاطر کام چھوڑ دیا ہے.
نہیں، پڑھائی کی خاطر نہیں آ سکی.
اچھا تم پچھتا نہیں رہی، واپس نہیں آنا چاہتی؟
نہیں.
بہرحال جب بھی تمہیں جاب کی ضرورت ہو یہیں پر آ کر مینجمنٹ روم سے بہت راضی تھی.
بہت شکریہ آپ کا.
اپنا خیال رکھیے گا.
جی ضرور.
ایسا کیوں کیا تم نے؟
کیسا کیا؟
تمہاری لڑائی ہو گئی ہے کیا؟
نہیں، مجھے پسند نہیں ہے.
لیکن مجھے اچھی لگتی ہے، بہت مہربان ہے.
بہت، جب جی چاہے تو پلٹ آنا ہمارے پاس. ارے نوکری دینا تو اس کے ہاتھ میں نہیں ہے، بکواس کر رہی تھی.
فکر مت کرو، میں یہاں واپس نہیں آنے والی.
زیادہ نخرے مت دکھاؤ، میرا مطلب یہ نہیں تھا. میری امی کیا خوب کہتی ہیں، کہتی ہیں کہ بعض لوگ اپنی چادر سے بہت زیادہ ٹانگیں پھیلا دیتے ہیں.
تمہارا کام ختم ہو گیا؟
ہاں.
میں انوش کو نہیں دیکھا.
کیوں نہیں دیکھا؟ محترمہ اپنی چادر کے مطابق ٹانگیں پھیلاتے ہیں.
میری آواز اتنی اونچی تھی کہ آپ نے نیچے سے ہی سن لیا؟
میں انوش تمہیں نہیں کہہ رہی تھی.
اسماعیل صاحب لگتا ہے بہت زیادہ ٹرکش سیریز دیکھتے ہیں.
میں انوش پلیز،
یقین مانو ان فلموں میں اسی طرح ہوتا ہے. سب ایک دوسرے کا موبائل چیک کرتے ہیں، سب ایک دوسرے کا لیپ ٹاپ چیک کرتے ہیں، سب کے سب، جوان بوڑھے عورتیں بلا تفریق سب یہ کام کرتے ہیں.
سمانا آؤ چلیں.
صرف آپ کی تسلی کے لیے کہہ رہی ہوں کہ باہر جانے کے بعد اس بیچاری کو نہ ستائے، میں بتا رہی ہوں آپ کو. آپ کی بات نہیں ہو رہی تھی، کسی اور کی بات ہو رہی تھی.
تم کس چیز کا انتظار کر رہی ہو؟ ہاں میں 100 دفعہ کہہ چکا ہوں مجھے یہاں آنا اچھا نہیں لگتا. آؤ چلو چلے نا.
کسی نے آپ کو انویٹیشن کا کارڈ نہیں بھیجا تھا. خدا حافظ.
تم دونوں بالکل ایک جیسے ہو.
میں اس کی طرح ہوں؟ میری غلطی ہے؟ تم نے نہیں دیکھا کہ کتنی بدتمیزی سے میرے ساتھ بات کر رہا تھا؟
سمانا
خدا حافظ.
سمانا جان، میرے خیال سے تم اس موضوع کے بارے میں ضرور اپنے والد سے بات کرنا.
ارے جلدی کرو نا.
تمہیں جلدی ہے تو جاؤ. چپکے سے ہماری باتیں کیوں سن رہے تھے؟
میں چپکے سے سن رہا تھا. میں اگر چپکے سے سنتا تو سارا معاملہ سمجھ جاتا اور اس کے منہ پر ایسا مکہ مارتا کہ اس کی بتی سی نکل آتی.
کاش کہ تم کھڑو کے ہماری باتیں سنتے اور جانتے کہ ہم کسی اور کے بارے میں بات کرتے، نہ کہ تمہارے بارے میں.
تم نے اسے کہا کہ میں تمہارا موبائل چیک کرتا ہوں؟
یہ کوئی فخر کی بات نہیں ہے کہ میں جا کر اسے بتاؤں.
تو کس چیز کے لیے کہہ رہی تھی کہ جا کے اپنے ابو سے کہو؟
کچھ نہیں.
یعنی ابو کو جا کے کچھ نہیں بتانا؟
چھوڑو اسماعیل، مجھے حوصلہ نہیں ہے. ان دونوں جب بھی ملتے ہیں ہماری لڑائی ہو جاتی ہے. اب بہت ہو گیا.
ارے جاؤ یار.
اس سے بات کی؟
ہاں.
کیا کہا؟
کہا کہ نہیں.
یہ لو، ہمارے مسائل میں ایک اور مسئلے کا اضافہ ہو گیا. اب کیا کرنا چاہتے ہو تم؟
کیا کرنا چاہتا ہوں؟ میں خود بڑے عرصے سے وہاں سے نکلنے کا سوچ رہا تھا. اس طرح سے آسان ہے؟ ارے یہ پیسے ہی نہیں دیتا. میں نے تم سے کہا تھا کہ میں اپنے لیے الگ سے ورک شاپ لینا چاہتا ہوں، الگ سے کام کرنا چاہتا ہوں. تو یہ مجھے نہیں نکال سکتا تھا، وہ بھی بتائے بغیر. مجھے پتا ہے کیا کرنا ہے.
کس پیسے سے؟
پیسے کا انتظام ہو جائے گا. مجھے تو بس صرف ایک ورک شاپ کرائے پہ لینا ہے.
اس کام کی مشینیں اتنی سستی نہیں ہیں، آخر تم کیا کرو گے؟
یہ لڑکی کیا کہہ رہی تھی؟ اپنے ابو کو بتاؤ. تم سے پوچھ رہا ہوں سمانا.
آج ڈاکٹر کے پاس گئی تھی میں.
کب؟
جب تم نے فون کیا تو میں وہاں تھی.
اچھا،
تم نے مجھے کیوں نہیں بتایا کہ اس دن واپسی پر وہاں گئے تھے؟ تمہارے لیے ڈاکٹر سے ایک اور وقت لیا ہے.
ارے سمانا، مجھے اس ایڈوائزر ڈاکٹر کے پاس جانا اچھا نہیں لگتا.
دیکھو، تمہیں اپنا وعدہ نہیں توڑنا چاہیے.
سمانا، یہ لڑکی کیا کہہ رہی تھی کہ اپنے ابو کو بتاؤ؟ کہو سمانا.
السلام علیکم انجینئر صاحب.
وعلیکم السلام. راز
جی کہیے.
تمہارا یہ ٹریک سوٹ کتنا خوبصورت ہے.
یہ باہر سے میرے لیے آیا ہے.
تمہارے جسم پہ تھوڑا ڈھیلا نہیں ہے؟
نہیں یہ نیا فیشن ہے.
مبارک.
شکریہ.
شائستہ
ارے ارے تم کہاں ہو؟ موبائل کو بھی آف کر دیا اور گھر کا فون بھی نہیں اٹھا رہے. سوچا نہیں کہ ہم پریشان ہو رہے ہوں گے.
مجھے نیند آ رہی تھی, نہیں چاہتا تھا کہ کوئی مجھے جگائے.
جلیل صاحبہ صبح سے 10 دفعہ فون کر چکی ہیں, آپ کو ڈھونڈ رہی ہیں, لگتا ہے کوئی کام ہوگا. استاد احمد نہیں آئے؟
نہیں.
میں نے کہا تھا نا آپ حضور میں گھر سے باہر بھیج رہے ہیں.
ارے نہیں بھائی, وہ وعدہ خلاف انسان نہیں ہے. شاید آیا ہو اور گھنٹی بجائی ہو, میں سو رہا تھا, مجھے پتا نہ چلا ہو. رات کو گولی کھا کے سویا تھا.
کیوں؟
سر میں درد ہو رہا تھا.
اب بہتر ہو؟
ہاں. تم کیوں آئی ہو؟
آپ کے لیے پریشان ہو رہی تھی.
اچھا ٹھیک ہے, آؤ چلتے ہیں, میں تمہیں تمہاری امی کے گھر پہنچا دوں.
ضرور کیے, اب آئی گئی ہے تو بچوں کے لیے کچھ کپڑے ہی اٹھا لوں.
ٹھیک ہے جلدی کرو, میں انتظار کر رہا ہوں.
ٹھیک ہے.
میڈم شائستہ, میں آپ کے شوہر کے ہاتھوں ایک فریب خوردہ عورت ہوں, آپ سے بات کرنا چاہتی ہوں. مجھے ٹالو نہیں فرحات, ورنہ یہ میسج تمہاری بیوی کے لیے بھیج دوں گی اور تمہیں ایک کی جگہ 2 حق مہر دینے پڑ جائیں گے. میں نے تمہیں 100 دفعہ تم سے کہا ہے نا کہ آفس کے کاموں کے لیے میری بیوی یا گھر کے فون پر کال مت کرو.
معاف کیجیے, پر فرحمن صاحب نے فون کیا تھا کہ آپ کو ڈھونڈوں اور کہوں کہ آپ کی رقم تیار ہے, جب کہیں گے آپ چیک لے کے آ جائیں گے.
ان کو فون کر کے کہو کہ میں آدھے گھنٹے میں آفس پہنچ رہا ہوں, وہ آ جائیں وہیں.
خدا حافظ.
خدا حافظ. ہیلو شائستہ, دیکھو مجھے آفس میں ایک ضروری کام پڑ گیا ہے, تمہیں نہیں پہنچا سکتا, خود ہی ٹیکسی لے کے چلی جانا.
گھر کا فون کیوں توڑ دیا ہے؟
میں کچن میں تھا, ہاتھ سے گر گیا.
ٹھیک ہے آپ چاہیے, میں خود چلی جاؤں گی.
خدا حافظ.
جی فرمائیے.
ہلو, سلام فرحمن صاحب, آپ ٹھیک ہیں؟
شکریہ.
معاف کیجیے گا, میں نے فانی صاحب کو فون کیا, وہ ابھی آفس آ رہے ہیں. آپ کب تک پہنچ سکتے ہیں؟
آدھے گھنٹے بعد پہنچ جاؤں گا.
جی شکریہ.
خدا حافظ.
خدا حافظ.
अरे छोड़ दो, मैं खुद धो लूंगी।
क्या फर्क पड़ता है, मैं धो रही हूं ना। जाओ सारजान, तुम जाओ उसके घर फोन करो।
नहीं भाई, लगता है बी बच्चों को कहीं भेज दिया है।
कहाँ भेजा है?
शायद किसी सफर पर। कल उसके लहजे से मुझे लगा कि घर में अकेला है।
शायद अब तक लौट चुके हों। फोन करने में क्या हर्ज है, उसको चैन से नहीं रहने दो। जाओ उसके घर फोन करो।
हेलो
जी, फरमाइए।
उसकी बीवी ने उठाया।
उसकी बीवी ने उठाया जिस औरत के बच्चे स्कूल जाते हैं वो सफर पर कैसे जा सकती है? जा सकती है?
देखो शाइस्ता है, मैं क्या करूं?
उठाओ, बात करो।
नहीं नहीं, तुम बात करना, शायद मेरी आवाज पहचान ले।
जी
सलाम अलैकुम, कुछ देर पहले इस नंबर से मुझे फोन किया था।
माफ कीजिएगा, रॉन्ग नंबर मिलाया था।
कोई बात नहीं।
अच्छा, अगर फानी कोशिश के बाद भी रकम ना दे तो हमें क्या करना होगा?
कुछ नहीं, उसके उसके घर जाओगी और इस दफा उसकी बीवी को सब कुछ बता
देना। नहीं ना, इस तरह से तो सारा मामला खराब हो जाएगा। अगर फानी का भांडा फूट गया तो फिर तुम्हें पैसा नहीं देगा। याद रखो, तुम्हें सिर्फ उसको धमका के कहना है कि उसकी बीवी को बताओगी, लेकिन बताना नहीं है, क्योंकि बताने के बाद तुम्हारे हाथ में कुछ नहीं रहेगा। जी अस्सलाम वालेकुम ज़ोकी साहिबा, शुक्रिया। कैब? सच? आप एम्बुलेंस को फोन करें, मैं अभी पहुंचती हूँ। खुदा हाफिज।
क्या हुआ है?
मेरी अम्मी, हमसाई ने फोन किया है कि उनकी तबीयत खराब हो गई है।
ठहरो, मैं भी तुम्हारे साथ आती
हूँ। कहाँ है? ठीक है, जब तक मैं पार्किंग से गाड़ी निकालती हूँ तुम तैयार होके आ जाओ।
ठीक है।
السلام علیکم فانی صاحب۔
علیکم السلام۔
سلام علیکم۔
علیکم السلام۔
السلام علیکم۔
وعلیکم السلام۔ فرحمان صاحب آ گئے؟
ابھی نہیں۔
تمہیں یقین ہے کہ انہوں نے کہا تھا کہ پیسہ تیار ہے؟
جی۔
एक रास्ता है।
किस चीज़ के?
फरहमन को फांसने का। कुछ ऐसा करो कि वो रकम तुम्हारे हिसाब में डाले।
उसका क्या फायदा हुआ? हाँ,
उससे चेक वगैरह ना लो ताकि तुम्हें रकम वसूल ना करना पड़े, रसीद ना देना पड़े। अपना अकाउंट नंबर दो ताकि तुम्हारे अकाउंट में डाले। कोई सबूत मत देना उसे।
अरे जब अकाउंट में डालेगा तो बैंक उसे रसीद देगा ना, रसीद बजाते खुद एक सबूत है।
हाँ बिल्कुल, लेकिन इस तरह से तुम दावा कर सकते हो कि उसने तुम्हें इतला दिए बगैर रकम तुम्हारे अकाउंट में डाली। देखा मेरा दिमाग कितना अच्छा काम कर रहा है। फरहाद साहब, ये फरहमन को फांसने का वाहिद रास्ता है।
हाँ,
फरहमन साहब आए हैं।
उन्हें अंदर भेजो। जी मोहतरमा, मैं कह तो रहा हूं कि मैंने गलती की, अपने पैरों पर कुल्हाड़ी मार ली मैंने। लाना तो मुझ पर।
السلام علیکم.
دیکھیے محترمہ،
آپ کیسے ہیں؟
انویسٹمنٹ کا مطلب یہ نہیں ہوتا ہے کہ جب چاہیں آپ اپنا پیسہ واپس نکال لیں.
باہر رک دو، باہر رک.
نہیں نہیں بیٹھیے بیٹھیے. اتنے غصے اور بحث کا سبب صرف میرا ایک چیک ہے جو آج کی تاریخ کا ہے اور آپ کے ہاتھ میں ہے. محترمہ دیکھیے، میں آپ سے صرف ریکویسٹ کر رہا ہوں کہ آج کی جگہ کل جا کے اس چیک کو کیش کرا لیجیے، بس اتنا ہی. ارے چیک کو باؤنس کرنے سے آپ کو کیا ملے گا؟ کیا برا کیا میں نے آپ سے معاملہ کر کے محترمہ؟ اپنے پاؤں پر کلہاڑی مار لی. معاف کیجیے گا مہدی صاحب، آپ ٹھیک ہیں؟
شکریہ. کیا ہوا فانی صاحب، آپ اتنے پریشان کیوں ہیں؟
بزرگ مہر تھے جن کو آپ نے دیکھا تھا.
جی ہاں،
انہوں نے بہت زیادہ ضد پکڑ لی تھی کہ میں آج کی تاریخ کا ایک چیک انہیں دے دوں. میں نے بتا دیا تھا کہ ممکن ہے کہ اس تاریخ کو میرے اکاؤنٹ میں رقم موجود نہ ہو. انہوں نے کہا کہ کوئی بات نہیں، جب تم کہو گے میں ایک دو دن صبر کر لوں گی. آج میں نے اسے کہا کہ محترمہ آج کی جگہ کل جا کے کیش کرائیں، کہتی ہیں کہ نہیں میں آج ہی جا کے چیک باؤنس کرا دیتی ہوں.
عجیب ہے، البتہ وہ اس دن بھی بہت غصے میں تھی.
رقم تو لے آنا انشاءاللہ.
جی ہاں جی ہاں جی ہاں، یہ لیجیے. یہ آپ کے باقی چیک ہیں، یہ آپ کا وہ چیک ہے جو باؤنس ہو گیا تھا، اور یہ آپ کے 200 ملین کا چیک ہے.
لیکن اس کی تاریخ تو کل کی ہے.
میں شرمندہ ہوں فانی صاحب، میری چیک بک ختم ہو گئی تھی، مجبوراً چھوٹے بھائی سے چیک لینی پڑی. میں کل بھائی کے حساب میں رقم ڈال دوں گا اور چیک پاس ہو جائے گا.
مہدی صاحب خدا کے لیے میری مدد کریں، آپ نے دیکھا کہ اس خاتون نے کتنا ہنگامہ کھڑا کیا. میں ابھی یہی سوچ رہا تھا کہ اگر آپ آج کا چیک لائے ہوں گے تو میں آپ سے درخواست کروں گا کہ خود جا کے کیش کرائیں، میرے اکاؤنٹ میں ڈالیں تاکہ اس عورت کو میں اپنی رقم دے دوں جا کے اور جان چھوٹے میری. پلیز میری مدد کیجیے.
لیکن فانی صاحب، میرا بینک اور آپ کا بینک الگ الگ ہے.
جانتا ہوں میں قربان جاؤں، اسی لیے تو کہہ رہا ہوں. پلیز ذرا زحمت کر کے یہ 200 ملین اپنے حساب سے ایک کوڈیفائڈ چیک کے ذریعے میرے حساب میں ٹرانسفر کر دیں.
جناب یہ کام جو آپ کہہ رہے ہیں اس میں بہت ٹائم لگے گا. فانی صاحب میں آج بہت زیادہ مصروف ہوں، میں نہیں کر سکتا، معاف کیجیے گا.
ارے بینک میں جانے کی ضرورت ہی نہیں ہے، میں اپنا انٹرنیشنل بینک اکاؤنٹ نمبر دے دیتا ہوں، اسی نمبر پر حوالہ کر دو، میرے اکاؤنٹ میں آ جائیں گے. یہ لو چیک، میں بھی اپنا نمبر آپ کے لیے SMS کرتا ہوں.
لیکن
مہدی صاحب میں آپ کے قربان جاؤں، آپ نے میرا چیک باؤنس کر دیا ہے، یہ محترمہ بھی باؤنس کر دے گی تو میرے اکاؤنٹ کا تو بیڑا ہی غرق ہو جائے گا، میرا اعتبار ختم ہو جائے گا.
بھیج دیا. لیکن معاف کیجیے گا فانی صاحب، اس طرح سے تو میرے ہاتھ کوئی ثبوت نہیں ہوگا جو یہ ثابت کرے کہ میں آپ کا پیسہ دے دیا ہے اور آپ کا قرضہ چک گیا ہے.
ارے کیوں نہیں مہدی صاحب، جب آپ بینک جا کے رقم حوالہ کریں گے تو آپ کو ایک رسید دی جائے گی، وہ رسید خود اپنی جگہ پر ایک ثبوت ہے. جائیے میں صدقے، دیر ہو رہی ہے، میں عمر بھر آپ کا شکر گزار رہوں گا.
کوئی بات نہیں جناب فانی صاحب،
میں ہمیشہ شکر گزار ہوں گا،
بہت شکریہ. اچھا فانی صاحب، یہ جو کانٹیکٹ تھا اس کا کیا ہوا؟
افسوس کے نہیں، میں نے ساری جگہیں چھان ماری لیکن نہیں مل پایا، مل گیا تو ضرور آپ کے لیے بھیج دوں گا. بھیجنے کی بھی ضرورت نہیں پڑے گی، پھاڑ کے پھینک دوں گا تاکہ آپ مطمئن ہو جائیں.
آپ کا بہت بہت شکریہ، تو میں چلتا ہوں.
خدا حافظ.
خدا حافظ.
بہت شکریہ
جناب،
مہربانی ہوئی آپ کی.